الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال رسول الله صلى الله تعالى عليه وسلم إن الله تعالى يقول كنت كنزا مخفيا فأحببت أن أعرف فخلقت الخلق أو كما قال عليه الصلاة والسلام. میرے شیخ میرے پیر و مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہ نے فرمایا کہ ایک آدمی جنگل میں جا رہا تھا تو رستہ بھٹک گیا. اب رستہ بھٹک کر اب اس کو یہ پریشانی بھی لاحق ہوئی, یہ پریشانی لگ گئی کہ رات کیسے گزاروں گا اور کہاں گزاروں گا. جنگل کا سناٹا ہے, تنہائی ہے, کھانے کو ملے گا کہ نہیں. اسی پریشانی میں جا رہا تھا کہ سورج غروب ہو گیا اور اس کے دل میں گھبراہٹوں کا سورج طلوع ہو گیا. پھر وہ چلتا رہا تو چلتے چلتے اسے کچھ روشنی سی نظر آئی. اب وہ اس نے اپنے مرکز اس ان روشنیوں کو بنا لیا اور ان روشنیوں کی طرف وہ بڑھنا شروع ہوا. جب قریب پہنچا تو دیکھا اس نے وہاں پر بہت شاندار مکان ہے. دروازہ کھٹکھٹایا, دروازہ کھلا, ایک آدمی باہر نکلا, عرض کیا کہ جناب مسافر ہوں, رات گزارنا چاہتا ہوں. اس نے آئیے جناب, اپنا سامان بھی لے آئیے, اپنا جو خچر وغیرہ ہے, اپنی مرسیڈیز یہاں پارک کیجئے, اس کی پارکنگ کا انتظام بھی موجود ہے. اور کہا آپ اپنی مرسیڈیز یہاں پارک کریں اور آپ آئیے, تشریف لائیے. اس کو لے گیا اور اس سے کہا کہ چلو یہ غسل خانہ ہے, یہاں تم ذرا نہا دھو لو. اندر گیا تو دیکھا بڑا شاندار کمرہ اور شاندار غسل خانہ وغیرہ, ٹھنڈا پانی بھی موجود, گرم پانی بھی موجود. تھکاوٹ کو اس طرح سے دور کیا. باہر آیا تو اس نے کہا یہ جناب کھانا کھا لیجیے. کھانا دیکھا بڑھیا شاندار کھانے مزے مزے کے. کھانا کھایا, اس نے کہا اب آپ تھکے ہوئے ہیں, مسافر ہیں, آرام کر لیں. آرام کیا, بے خبر سو گیا. صبح آنکھ کھلی, سورج نکلا ہوا. اب وہ جو ہے اس آدمی نے رات پوچھا کہ بھائی یہ سب انتظامات کیا ہے, سب انتظامات کس کے ہیں؟ تو اس نے بتایا کہ بھائی یہ اصل میں ایک شہر میں ایک کریم نرم دل مہربان قسم کا آدمی رہتا ہے, تو یہ سب مکان وغیرہ اسی نے بنایا ہے. اور اس کے بنانے کا مقصد یہ ہے کہ جو یہاں جو مسافر گزر رہے ہیں وہ مسافروں کو کچھ راحت کچھ آرام مل جائے, اس کی خاطر اس نے یہ سب انتظامات کیے. اب میرے مرشد تو اس نے پوچھا کیا یہاں مسافر آتے رہتے ہیں؟ اس نے کہا جناب یہاں تو مسافروں کا آنا جانا لگا رہتا ہے. تو میرے شیخ اور مرشد فرماتے ہیں کہ اب اس مکان میں وہ جو جنگل میں وہ مکان بنایا उसमें आने वाले मुसाफिरों की कई किस्में हैं। बाजे लोग आते हैं, ठहरते हैं, रहते हैं, उससे फायदा उठाते हैं और आगे बढ़ जाते हैं। पूछते भी नहीं ये इंतजाम किसका है, अब उन्होंने फायदा उठाया और आगे बढ़ गए। और फरमाया कि बाजे लोग ऐसे हैं कि जो रहते हैं, ठहरते भी हैं, फायदा भी उठाते हैं, लेकिन पूछते कि जनाब ये सब इंतजाम किसके, बता दे भाई शहर में है, ये उसका विजिटिंग कार्ड है, ये मुलाकाती कार्ड, ये पता उसका, ये नंबर वगैरह। क्या बाजे लोग ऐसे, वो लिखा और उसके बाद अपने सफर पर चले, फिर भूल गए कि जाना है, अच्छा भाई चलो ये भी कोई है। और फरमाए कि बाजे लोग ऐसे भी हैं कि जो वो पता लेते हैं, मुसाफिर आते हैं, ठहरते हैं, फायदा उठाते हैं। जैसे उस मुसाफिर से भी कहा आप यहां ठहरे, जब तक आप ठहरे कोई ठहरने पर ममानियत नहीं है, जितना चाहे ठहरे आप। तो फरमाए कि बाजे लोग ऐसे जो आते हैं, रहते हैं, ठहरते हैं, फायदा उठाते हैं वहां की सहूलियात से, और फिर पूछते भी है कि भाई ये सब इंतजाम किसके, वो बताते हैं जनाब ये पता है, ये इंतजाम फला आदमी का है। फिर उस शख्स की शराफत, वो अपनी शराफत तबाह की वजह से वो जाता है शहर में, जाकर उस करीम शख्स से मुलाकात करता है और उसको जजाक अल्लाह, उसका शुक्रिया अदा करता है कि भाई साहब आपने जो इंतजाम किए बड़ा उससे राहत मिली, बड़ा इत्मीनान रहा, अल्लाह ताला आपको जजाए खैर दे। और कहा कि कुछ इसका मुआवजा, कहा नहीं कुछ नहीं, बस ये मकसद हमारा सिर्फ ये है कि आने जाने वाले मुसाफिरों को राहत मिले, ये मकसद है। इस बात को फरमा कर फिर मेरे मुर्शिद ने फरमाया कि ये दुनिया भी ऐसी है, इस दुनिया में भी आने वाले लोग कई किस्म के हैं। इस दुनिया में आए, यहां की चीजों से फायदा उठाया, अल्लाह ताला ने क्या फरमाया, इन दुनिया खुलकत लकुम, ये पूरी दुनिया अल्लाह ताला ने तुम्हारे लिए बनाई है। हमें कोई फिक्र नहीं है कि कब सूरज निकलेगा और कब गुरूब होगा, कि जी इंतजाम करके रखने, कोई फिक्र नहीं है, अल्लाह ताला का इंतजाम है। खेती है, तैयार हो रही है, बारिश बरस रही है, इंसान है, समुन्द्र काम कर रहे हैं, खेतियां काम कर रही है, उन खेतियों में काम करने वालों को लगाए हुए, फरिश्ते इंसानों के लिए काम कर रहे हैं, पूरी कायनात को अल्लाह ताला ने काम में लगाया। हमें कपड़ा भी मिल रहा है, हमें रोटी भी मिल रही है, हमारे लिए राहत के सामान, जरूरत के सामान वो मुहैया भी हो रहे हैं। फरमाए कि एक तो खाने वाले ऐसे हैं इस दुनिया में आने वाले कि यहां आए, यहां की चीजों से, जरूरत से फायदा उठाया, और फिर पूछा भी नहीं कि यह इंतजाम किसका है, इस चीज की तरफ तवज्जो नहीं, बस आओ दुनिया का मकसद है कि खाओ पियो, ऐश करो, जिंदगी गुजारो और मर जाओ। जिसको मेरे मुर्शिद यूं फरमाया करता है कि गोया के अपने को एक इम्पोर्ट एक्सपोर्ट की मशीन बनाया हुआ है, ऊपर से खाओ नीचे से निकालो, बस ये इम्पोर्ट एक्सपोर्ट की मशीन है। कि पूछा ही नहीं कि आखिर इतनी बड़ी कायनात है, कोई बनाई है, बनाने वाला है, मौजूद है, और फिर निजाम अल्लाह पर, अल्लाह ताला की कुदरत का अजीब निजाम है। चांद है, उसकी एक काम है, सूरज है, उसका अपना एक काम है, समुन्दर बनाया, उसको कंट्रोल और काबू करने के लिए चांद है, ये दरख्त, ये आसमान, ये सितारे, ये कितनी चीजें दुनिया में, जमीन में, आसमान में गल्ला उग रहा है, खाद जैसी चीज को काम में लेकर लाया जा रहा है, किसके लिए, इंसानों के लिए। अब वो आए, रहे, फायदा उठाया, कुछ मतलब नहीं, बस हमारा मतलब ये है कि आए इसमें रहो। इसलिए मेरे शेख और मुर्शिद ने फरमाया, किसी से पूछा ना, हाँ भाई खाते क्यों हो, तो उसने कहा खाते इसलिए कि जिंदा रहे। कहा अच्छा जिंदा क्यों रहना चाहते हो, क्या जिंदा इसलिए रहना चाहते हैं ताकि खाते रहे, खाना खाना जीने के लिए, जिंदा रहने के लिए, और जिंदा रहना खाने के लिए, बस यही काम है और कोई काम नहीं। फरमाया ऐसे भी लोग हैं, और कुछ ऐसे लोग हैं, पूछा भाई ये क्या चीज है, ये सब इंतजाम किसके हैं, जी अल्लाह ताला ने पैदा फरमाया, अच्छा अल्लाह को, जी हमारे खालिक हैं, हमारे मालिक हैं, दुनिया की दुनिया में हम इंसान से उनको देख नहीं सकते। उस अल्लाह ताला ने फरिश्ते पैदा फरमाया, अंबिया अलैहिस्सलाम भेजे, इस दुनिया में हमको भेजा, हमारी जिंदगी का मकसद बताया, हमको समझाया, हम इस काम के लिए आए हैं। ये दुनिया की चीजें हमारे लिए रख दी और हमको अपने लिए पैदा किया। इन दुनिया खुलकत लकुम और इन्नकुम खुलकतुम लिल आखिरा, तुमको अपने लिए, दुनिया को हमारे लिए और हमको अपने लिए, ये सब इंतजाम। अच्छा तो क्या करें जी, अल्लाह की बंदगी बदलो, मार्फत हासिल करो। अच्छा चलो शादी हो जाए फिर काम करेंगे, कर्जा अदा हो जाए फिर जरा करेंगे, बस मकान बन जाए बस उसके बाद तो सारा दिन मौलाना साहब मैं आपसे इल्म भी पढ़ूंगा, कुरान मजीद भी दुरुस्त करूंगा। पता चला करते करते जो है वो जिंदगी गुजर गई। अब क्या है जी मरज, अब मरज ये है कि जी खड़े हो तो चक्कर आते हैं, बैठते हैं तो दिल घबराता है, बाजार में जाए तो हॉल उठते हैं, बीवी की शक्ल नजर आती है तो डिप्रेशन बढ़ जाता है। पूछा ना किसी आदमी से कि आजकल तुम्हारी आसाबी कमजोरी का क्या हाल है, उसने कहा आजकल तो मेके गई भी है। तो अब ये आलम है किसी पल चैन सुकून ने क्यों, अब उम्र गुजर गई, खड़े होकर नमाज पढ़ी नहीं जाती, बैठकर बैठा नहीं जाता, अब क्या करें। तो पता चला सारे काम खत्म। तो एक बात मेरे मुर्शिद ने फरमाई कि देखो बाजे लोग जो ये कहते हैं जरा फुर्सत मिल जाए फिर अल्लाह अल्लाह करेंगे, अल्लाह को याद करेंगे। तो फरमाई कि एक बात तो ये है कि देखो तुम अपने लिए जवान बकरे का गोश्त पसंद करते हो, और अगर बछिया चाहिए अगर गाय चाहिए जरा बछिया लाना, जरा देख रहा यार जरा जवान हो, बुढ़े की बीवी भी मर जाए दूसरी शादी करनी है तो एक बड़े मियां बड़ी कोशिश कर रहे थे शादी की, हो ही नहीं रही। दोस्त ने पूछा क्या बात है भाई, ऐसी शादी मुश्किल तो नहीं है, क्यों नहीं होती। कहे शादी का मसला तो नहीं है, हो तो रही है मेरी, लेकिन जो मुझे पसंद है, जो मुझे पसंद है वो मुझे पसंद नहीं करती, और जिसको जो मुझे पसंद करती है मैं उसको पसंद नहीं करता। यानी बुढ़ी मुझे पसंद नहीं है और वो मुझसे शादी पर तैयार है, और जब मैं जिससे शादी करना चाहता हूँ जवान वो मुझे पसंद नहीं करती। तो अपने लिए पसंद करें हर चीज बढ़िया जवान, और फरमाया अल्लाह ताला को हम देना चाहते हैं बुढ़ापा, कि बुढ़े हो जाएंगे फारिग हो जाएंगे, क्योंकि बुढ़ा अगर फारिग हो जाता है तो वो ना दफ्तर का रहता है ना घर का रहता है, दोनों जगह से फारिग हो गया ना, अब मौलवी के सर पर चढ़कर बैठ जाता है। अब कारोबार दुकान वाले वो नहीं पूछते, बीवी वो नहीं पूछती, एक बेचारा मौलवी है जिसका सर इस काम के लिए हाजिर होता है कि सारे बुड्ढों को निपटाए और भुगता है। तो मेरे प्यारे दोस्तों, मेरे मुर्शिद ने फरमाया कि एक बात तो ये कि ये मत सोचो बुढ़ापा देंगे, फरमाया तुम अपने लिए जवानी पसंद करते, अल्लाह ताला को बुढ़ापा देते हो, जानवर का गोश्त चाहिए जो जवान बकरा होना चाहिए, बछिया हो बछड़ा हो, और अपने अपनी तरफ से अल्लाह ताला को बुढ़ापा देते हो। हदीस शरीफ में आता है कि शाबुन नशा फी इबादती रब्बी, कि वो जवान जो अल्लाह की इबादत से नशा हासिल करे, जवानी का एक नशा है ना, जवानी बड़ी मस्तानी, जवानी बड़ी दीवानी, चाल भी अलग होती है, जज्बात भी अलग होते हैं, एहसासात एक एक चीज में पता चलता है कि मस्ती चढ़ी हुई है। लेकिन उसी मस्ती और नशे को अगर अल्लाह ताला की इबादत में खर्च कर दे तो कयामत के दिन इसको अर्श का साया मिलेगा। माल बढ़िया दे रहा है ना, बढ़िया दे रहा है, बढ़िया पा रहा है, और फरमाया और फिर वही बात के जी जरा फुर्सत मिल जाए सब काम कर ले। आजकल फिक्रें बहुत है, अब इस फिक्र में क्या इबादत करेंगे। इस पर मेरे मुर्शिद ने एक बात समझाई, फरमाया कि देखो हज का जमाना होता है, हज के जमाने में इतना रश होता है हाजियों का कि दुकानदार को खाना खाने का वक्त नहीं मिलता, जिनकी हज पर ज्यारत हाजिरी हुई है अल्लाह ताला नेमत नसीब फरमाए वो ये देखते कि खाने का वक्त नहीं मिलता उनको, क्या करते हैं बर्गर ले लिया और ग्राहक से बातें भी कर रहे और साथ साथ खाते भी जा रहे। तो मेरे मुर्शिद ने फरमाया कि अच्छा एक बात बताओ, वो जो आदमी फिक्रों में टेंशन में तफक्कुरात के अंदर रश में घिरा हुआ हुजूम में वो खाना खा रहा है, उस वो खाना उसके जिस्म को ताकत दे रहा है कि नहीं, बताइए जरा दे रहा है कि नहीं, दे रहा है ना। फरमाया कि एक रोटी में खाने के अंदर इतना असर है कि तफक्कुरात फिक्रों और टेंशन के अंदर हुजूम के अंदर रश के अंदर जिस्म को ताकत पहुंचा रहा है, तो क्या अल्लाह के नाम में इतना असर भी ना होगा। अरे फरमाया कह रहे मियां यही तो हमारे गमों का इलाज है, अल्लाह का नाम ही तो हमारे गमों का इलाज है, अल्लाह ताला की याद तो हमारी फिक्रों को दूर करने वाली चीज है, हमारे दिलों की बेचैनियों को चैन से तब्दील करना यही तो अल्लाह ताला के नाम की खासियत है, उसी की बरकत से तो हमारी तफक्कुरात हमारी टेंशन हमारी परेशानियां हमारी फिक्रें हमारी बेचैनियां राहत से चैन से आराम से और सुकून में तब्दील होंगी, यही तो है हमारे गमों का मदावा। और हम ये कह रहे हैं कि हम बुढ़ापे में करेंगे। फरमाया कि जिस हाल में हो अल्लाह के काम में लगो, अल्लाह का नाम लो, ये ना सोचो अभी ये हो जाएगा तो ये करेंगे वो हो जाएगा तो वो करेंगे, फरमाया जिस हाल में हो अल्लाह का नाम लो, लेना शुरू करो। ये शेर सुनाया करते हैं मेरे शेर कि तू ले अल्लाह का नाम तेरा सब बनेगा काम, तू ले अल्लाह का नाम तेरा सब बनेगा काम, नाम लो इसी की बरकत से तो काम बनेगा। तो फरमाया कि दुनिया में आए आए पूछा अच्छा भाई अल्लाह का इंतजाम अच्छा माशाल्लाह, लेकिन वही गफलत, अच्छा अभी करेंगे अच्छा अभी जरा हो जाए अभी ये कर ले अभी वो कर ले, हज का जमाना आ रहा है लेकिन अफसोस बाजे है माल भी होता है हज ही नहीं करते जी, फक्र है बाद में क्या होगा मैं नहीं होगा तो काम कैसे चलेगा। तो ये सब कहने की बात है, कोई आलिम ये नहीं कह सकता कि मेरी वजह से दीन का काम हुआ है, कोई मालदार ये नहीं कह सकता कि मेरी वजह से दीन का काम चलता है, कोई शहीद ये नहीं कह सकता मेरी वजह से दीन की सरबुलंदी है। उसका तरीका ये है खत्म होकर देख ले, छोड़ के देख ले काम, होना ही चाहिए काम बंद हो जाए, पता चलेगा काम तो बंद नहीं होगा ये खुद बंद हो जाएगा, हाँ काम बंद नहीं होता ये खुद बंद हो जाएगा, ये जो तौफीकात है ये तौफीकात की नवाजिशात खत्म हो जाएंगी। इसलिए ये ना समझे कि मेरी वजह से सब कुछ हो रहा है, ये सब अल्लाह ताला के, ये जो मेरे शेख फरमाते हैं एक आलिम ने फरमाया, एक आलिम की तकरीर मैंने सुनी तो फरमा रहे थे कि देखो हम सब माली हैं, अल्लाह ताला ये दीन अल्लाह ताला का बाग है, सुभान अल्लाह अजीब मिसाल दी, ये दीन अल्लाह ताला का बाग है, फरमाया कि दीन के काम करने वालों की हैसियत मालिकी है कि भाई ये है इसकी कांट छांट रखो सही रखो साफ सुथरा रखो, बिदत को शामिल ना होने दो, फिर बिदत आए उसको काट दो, झाड़ झंकार गुनाहों के तकाजे उसको खत्म करो, उसको साफ सुथरा रखो, तो फिर वक्त पूरा हो गया चलो अब तुम रिटायर चलो अब दूसरा माली आ जाएगा। जैसा हुकूमत है बाग है हुकूमत का, माली मुकर्रर कर दिया, कोई मालिक है कि देखो मेरी वजह से बाग है तो जाए उससे बाद उससे अच्छा ही आ जाता है। तो ये दीन के काम करने वाले भी ऐसे ही मालिक की तरह है, मिसल मालिक है बागबान है, तो बागबान का एहसान नहीं अल्लाह ताला के करम है कि अपने काम में लगा दिया। तो फरमाया उसी तरह उसी अब वो दुनिया में आने वाले कुछ ऐसे भी हुए कि ऐसे हैं कि जो ये पैगाम अल्लाह ताला की मोहब्बत का पैगाम को पढ़ा समझा सोचा हमारी जिंदगी ऐसे नहीं है, उलमा ने समझाया अल्लाह वालों ने समझाया कहा चलो अब इसके लिए मेहनत कर ली कोशिश कर ली दादा, वो क्या है हमारी जिंदगी का मकसद, जिसने जिंदगी को पैदा फरमाया हमारे मकसद, जिसने हमें जिंदगी अता फरमाई वो खालिक जिंदगी हमारा मकसद जिंदगी को बयान फरमाएगा वो बताएगा। दादा उनका क्या इरशाद मुबारक है, वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून, میرے مرشد نے فرمایا کہ کبھی اگر ہو کہ بھائی جنوں کو اللہ نے پیدا پہلے پیدا فرمایا یا انسانوں کو، فرمایا آیت خود بتا دیتی ہے، وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ، جنوں کو پہلے ذکر کیا، انسانوں کو بعد میں. حضرت جنوں کو اللہ تعالیٰ نے پہلے پیدا فرمایا، تو اللہ تعالیٰ جنوں کو پیدا فرمایا، انسانوں کو پیدا فرمایا، اس لیے إِلَّا لِيَعْبُدُونَ، اپنی عبادت اور بندگی کے. اس کی تفصیل میں میرے مرشد فرماتے کہ علامہ آلوسی السید محمود بغدادی رحمۃ اللہ علیہ نے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کی تفصیل نقل کی. اے میاں کمال ہے، صبح بھی سوتے ہو، دوپہر بھی سوتے ہو، رات بھی سوتے ہو. وہ ایک صاحب دفتر میں کام کرتے تھے نا، تو بس دفتر میں سوتے رہتے تھے. مالک نے پوچھا کیا تم عجیب آدمی ہو، یا کیوں سوتے ہو دفتر میں؟ کہا صاحب کیا کروں، بچہ گھر میں سونے نہیں دیتا. کہا اچھا، کل سے تم اپنے بچے کو بھی لایا کرو. کیوں خیریت؟ کہا تاکہ وہ تمہیں یہاں بھی نہ سونے دے. تو جو چیز آپ کو وہاں نہیں سونے دیتی ہے وہ یہی لے آؤ. الا یہ کہ کوئی پوشیدہ چیز ہو تو بھائی پھر معذرت. تو میرے مرشد نے فرمایا کہ لیعبدون کی تفسیر علامہ آلوسی سید محمود بغدادی رحمۃ اللہ علیہ نے اور مفسرین نے جو نقل کی ہے حضرت عبداللہ ابن عباس صلی اللہ تعالیٰ عنہما کے حوالے سے، لیعبدون کے معنی فرماتے ہیں، لیعبدون کے معنی لیعرفون کے ہیں، یعنی اللہ تعالیٰ نے ہمیں اپنی معرفت کے لیے پیدا فرمایا، ہمیں اپنی پہچان کے لیے. اس پر میرے مرشد نے فرمایا کہ اگر مقصد معرفت ہے، اللہ تعالی کی مقصد اللہ تعالی کی معرفت حاصل کرنا ہے، تو اللہ تعالی نے لیعرفون کے بجائے لیعبدون کیوں نازل فرمایا؟ جبکہ مقصد معرفت ہے اور عبادت فرمایا، لیعرفون کیوں نہیں نازل کیا؟ فرمایا اس سے ایک بات کہ کتنے لوگ معرفت کا دعویٰ کریں گے کہ ہم بڑے پہنچے ہوئے ہیں، ہم بڑے پہنچے ہوئے ہیں، یا ہمارے بابا جی بہت پہنچے ہوئے ہیں، لیکن فرمایا کہ معرفت وہی معتبر ہے. اللہ تعالیٰ نے لیعبدون نازل کر کے بتا دیا، مقصد اس سے لیعرفون ہے، لیکن لیعبدون یہ بتاتا ہے کہ معرفت وہی معتبر ہے جو عبادت کے رستے سے ہو. کتنے ایسے لوگ ہوں گے داڑھی مونچھ کچھ نہیں، نہ نماز نہ روزہ، شریعت کا مذاق اڑائیں گے، شریعت و سنت کا مذاق اڑانا، لیکن دعویٰ کریں گے جی بڑے پہنچے ہوئے، سٹے کا نمبر بتا رہے. اور جو آ رہا ہے یہ بھی بتا رہے کہ کیا کھایا اس نے. ایسے بھی لوگ بتائیں گے کہ جی یہ کھایا ہے اور یہ کیا ہے. اس لیے اس میں تو ایک میرے مرشد نے سنایا کہ ایک صاحب تھے، ایک ایسی جالی چکر باز تھا، تو وہ جو آدمی کھا کے آتا تھا تو اس کے پاس کچھ موکل وغیرہ بھی تھے، ہوتے ہیں. اس پر ایک بات یاد آئی، حکیم الامت تھانوی رحمتہ اللہ علیہ نے فرمایا کہ میں نے مولانا محمد یعقوب صاحب نانوتوی رحمتہ اللہ علیہ اپنے استاد سے عرض کیا کہ حضرت میں ایک چلہ کاٹنا چاہتا ہوں تاکہ کوئی موکل میری بھی قید میں آ جائے. چلہ کشی. تو فرماتے ہیں کہ حضرت نے مجھ سے ایک سوال فرمایا، مولانا یعقوب صاحب نانوتوی رحمتہ اللہ علیہ، ایک سوال فرمایا کہ اچھا ایک بات تو یہ بتاؤ، تم بندہ بننے کے لیے آئے ہو یا بندہ بنانے کے لیے آئے ہو؟ بس یہ سوال کیا کہ تم بندہ بننے کے لیے آئے ہو یا بندہ بنانے کے لیے آئے ہو. فرماتے کہ بس حضرت کا یہ فرمانا تھا، اللہ والوں کے کلام میں اثر ہوتا ہے، اللہ تعالیٰ ان کو ایسا کلام کہ بس وہ بات دل میں ٹھک گھپ گئی، ٹھک گئی، بس فرماتے یہ کام چھوڑ دیا ہوں. کہ جب ہم اللہ تعالیٰ کے بندے بن جائے تو ساری محنت اس کام میں لگ رہے کیونکہ دوسروں کو بندہ بنائے. اور پھر یہ موکل بھی، یہ بھی آپ کو بتا دوں کہ یہ موکل بھی ضروری نہیں ہے کہ جو چلہ کشی کرے اسی کے تابع رہے، یہ بھی عجیب ہے. اس لیے میرے مرشد فرمایا کرتے ہیں کہ अगर तुम चाहते हो कि तुम्हारा काम बने तो काम आमिलीन के पास जाने से नहीं बनता, बल्कि कामिलीन के पास जाने से काम बनता है। आमिलीन के पास जाने से काम नहीं बनता, बल्कि कामिलीन के पास जाने से काम बनता है। अल्लाह वाले उनके पास जाओ, उनसे अल्लाह ताला की मोहब्बत सीखो, ये तमाम गमों का इलाज है। और रही मुवक्किलीन की बात, एक बुजुर्ग है, अभी दाम सहन में नहीं आ रहा, तो एक शख्स ने अपना एक मुवक्किल भेजा कि जाओ उन बुजुर्ग को, अल्लाह वाले आलिम थे, उनको उठा लाओ। वो उस वक्त जिक्र में मशगूल थे, जिक्र कर रहे थे, वो आकर मुवक्किल खड़ा हुआ, जिक्र से हजरत फारिग हो, महसूस हुआ कोई है, पूछा भाई कौन, कागज फला ने भेजा है आपको उठाने के लिए कि उठा कर ले आओ। फरमाया अच्छा जिसने भेजा उसी को उठा कर ले आओ। सुभान अल्लाह, जिसने भेजा उसी को उठा ला। वो गया और अपने जिसने चिल्ला कसी की थी उसी को उठा ला। उसने कहा भाई मैंने तो इस पर मेहनत की है, सारे चिल्ला पड़ा है क्या करते है। कहा भाई वो शख्स जिस मकाम का है तू उसको समझ नहीं सकता, ताबे में तेरे हूं बात उसकी मानूंगा। ये क्या है, ये है कामिलीन लोग। इन चीजों से काम नहीं बनता कि कोई चिल्ला कैसे कोई हमारे मौकिल ताबे आ जाए, फिर हम सब बातें मालूम करें और ये करें। बेकार चीज है ये। अगर कोई काम की चीज होती तो नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबा को जरूर सिखाते कि ऐ सहाबा एक एक जिन कैद कर लो, एक एक चिल्ला कशी करके सब लोग एक एक अपना मौकिल बना लो ताबे। नहीं, क्या तालीम दी, शरीयत और सुन्नत पर अमल करो, अल्लाह की मानो, सारे आलम तुम्हारे ताबे हैं, वरना ये सिखाया जाता है। इसलिए याद रखें कि आमिल आमिलीन के पास जाने के लिए नहीं, कामिलीन के पास जाने से काम बनता है। तो खैर वो जो मुवक्किल ऐसे होते, अब वो जो है अच्छा बादों ने चेले छोड़े हुए होते, वो आके पूछते हैं कि भाई क्या परेशानी कैसे हुआ, तो मुख्तलिफ दरवाजे बनाए हुए होते, जिस दरवाजे से दाखिल है वो पीर साहब सन्यासी बाबा वो देखते ही समझ जाएंगे कि इस वजह से अच्छा तरजन से परेशान है। बाबा जी आपको कैसे पता चला? अच्छा हमसे पूछता है कैसे पता चला, अब ये हाल है, कोई शादी के लिए परेशान है, कोई मसाइल जो है वो उसी तरह उन्होंने बनवाए होते, या बाजों के पास मौकिल भी होते कि क्या खाया क्या नहीं। अब एक दफा ऐसे ही एक हिंदुस्तान के एक इलाके के अंदर मेरे मुर्शिद ने सुनाया कि ऐसे ही एक शख्स था, वो लोगों का ईमान खराब कर रहा था इसी तरीके से कि वो जो आए वो बता दे कि तूने अंडा खाया और ये खाया वो खाया। वहीं पर एक अल्लाह वाले भी रहते थे, अब उनको मालूम चला, वो आलिम थे, अल्लाह वाले थे, बुजुर्गों के सोहबत याफ्ता, इल्म हो और बुजुर्गों की सोहबत हो फिर उसका असर कुछ और होता है। फिर क्या बनता है, मारूमी रहमतुल्लाह अलैह फरमाते कि वो इल्म जो है वो अगर इल्म को दुनिया की मोहब्बत तरक्की का जरिया बनाया तो भी इल्म मार का काम करता है, यानी सांप बन जाता है। इल्म बर्तन जने मारे बुवत, अगर तुमने अपनी तन परवरी का जरिया बनाया तो ये सांप बनेगा, अजाब का जरिया बनेगा। और अगर दिल बर इल्म बर दिल जने अगर इल्म को तुमने दिल में अल्लाह की मोहब्बत को हासिल किया फिर उस इल्म पर अमल किया तो यार बुवत वो अल्लाह के कुर्ब और मोहब्बत और दोस्ती का जरिया बन जाएगा। वो जो है आलिम अल्लाह वाले वो पहुंचे, पता चला ये, अब उन्होंने जाकर पूछा कि कहा जनाब आप सब बातें बताते हैं दूसरों की कि क्या खाया, कहा कुछ अपने बारे में भी तो बताइए ना। तो पूछ क्या पूछता है, कहा ये बताइए कि आपका एक्सपोर्ट, ये आपका एक्सपोर्ट कितने बजकर कितने मिनट और कितने सेकंड पर होगा, क्योंकि सब बैठे हुए थे वहां पर, सबके सामने पूछा कि जी आप सबके बताते हैं कुछ अपने बारे में भी तो बताइए कि आपका एक्सपोर्ट यानी तुमको पखाना कितने बजकर कितने मिनट और कितने सेकंड पर होगा, एक्सपोर्ट भी तो बताओ, माल कितने बजकर कितने मिनट कितने सेकंड पर निकालोगे, सबका तो बता दो, ये खाया कुछ अपने निकालने का भी तो बता दो। अब वो मेरे मुर्शिद फरमाते क्या वो डगमगा गए कि अजीब सवाल आया, तो फरमाया कि उसने अब वक्त कैसे दे, पहले उनसे कुछ वक्त दिया लेकिन फिर अपना बोरिया बिस्तर गोल करके भाग गया। उसने कहा कि खैर नहीं, ऐसे ही एक शख्स था, ऐसे ही जाली पीर था। अब वो जो है उसको नमाज पढ़ाने के लिए नमाज पढ़ाए तो नमाज में करे अब नमाज खत्म हुई, लोगों ने पूछा कि जनाब खैरियत क्या बात है आप नमाज में करें। कहा वो काबे शरीफ में कुत्ता दाखिल हो रहा था, मैं उसको निकाल रहा था। ऐसे बुद्धू बनाते हैं। अब वो एक मुरीद था, वो घर आया, उसने कहा हमारे पीर साहब की क्या बात, आज यहां नमाज पढ़े थे काबे शरीफ से कुत्ता निकाल दिया। उसने कहा बताती हूं। उसने कहा ऐसे पीर की तो दावत होनी चाहिए। अच्छा वाह, अब तू सही बंदी बनी है, वरना हर वक्त पीर की बुराइयां करती थी। वो सुनाया था ना, एक आदमी है अपने बुजुर्गों की मोहब्बत हर एक कोई करता है। उसने एक साहब ऐसे ही जाली पीर से था, उसने एक साहब से कहा कि हमारे पीर साहब की क्या बात है, चलो। अच्छा चलते हैं। वो गया, वो नमाज पढ़ा रहे थे तो नमाज के दौरान उनकी हवा खुली, कुछ लोगों को भी पता चल गया, कोई खास आवाज आई, नमाज नहीं, उन्होंने नमाज जारी रखी। अब उसके बाद बैठे बैठे और ये वो लंगर वंगर खाया, फिर चल पड़े। अब राज में पूछते ना, हमारे बुजुर्ग कैसे लगे आपको? कहा क्या तुम्हारे पीर की तो क्या बात है, गाड़ी पंक्चर हो गई लेकिन मंजिल पे पहुंचा के छोड़ी। अब उस औरत ने, वो मुआहिद थी यानी बुजुर्गों से मोहब्बत करती लेकिन जालियों का, वो शरीयत और सुन्नत पर चलने वाली, समझाती थी शौहर को। वो भी हैरान हुआ कि आज दावत, खैर उसने क्या किया कि कहा पीर की भी दावत और साथ में मुरीदों की भी करना। उसने कहा ये तुम, कहा अब तू इंसान बनी है, अब तू मेरे पीर को। उसने क्या किया कि दावत की, जिस दिन दावत थी सबका कहा कि देखिए सब मुरीदों का खाना। उसने पीर साहब कहा, पीर साहब कहना आपका खाना आखिर में आएगा, पहले मुरीदों का आएगा। सबको बिठा दिया दस्तरखान पर। अब सब मुरीदों का खाना थालाना शुरू हुआ, ऊपर बोटियां मुर्गी की सब पूरा आ रहा है। पीर साहब ने कहा वाह वाह वाह, जब मुरीदों का ये हाल है पीर का क्या हाल होगा। खुश हो रहे कि अभी हमारा भी आएगा। आखिर में बीवी ने थाल दिया पीर साहब के लिए, कह ये पीर साहब के लिए है। अब वो पीस देखा, सबकी चावल और ऊपर बोटियां। अब पीर का ये आलम सब चावल लगा रहे, बोटी का नामो निशान ले। अब वो सामने पीर के रख दिया। अब पीर ने यूं देखा, इधर सबके दस्तरखान पर देखा। उसने कहा नालायक ये क्या बात है, सबके बोटियां और हमारे बगैर बोटी के। उसको भी वो, उसने कहा अजीब बात है। जाकर बीवी से कहा ये क्या बदतमीजी है कि पीर साहब के लिए बोटी नहीं दी तूने, सबको बोटा दिया और पीर को अंगूठा दिया, पीर को टोटा दिया। तो उसने कहा नहीं बोटियां है उसमें। अच्छा, बर्तन जरा गहरा था, उससे उंगली डाली पीर ने। कहा उसने कहा हुजूर नाराज ना हो जरा, इसमें बोटियां है। अच्छा हाँ ठीक है, उंगली डाली। अब उसने सबसे पहले तो उंगली डालकर देखा, गोता लगाया तो बोटियां गए, कोई बोटी नहीं हाथ में। ये क्या बदतमीजी है, मजाक है मेरे साथ। उसने कहा वो उसको भी आया, फिर क्या भागता हूं, क्या बेवकूफी की बातें करती है, उसमें बोटियां नहीं है। उसने कहा कि तू मेरे पीर के साथ गुस्ताखी करती है, तेरी गुद्दी से तेरी जबान खींच लूंगा मैं। उसने कहा नहीं बोटियां हैं उसमें। कहा अच्छा झूठ बोलती है। कहा वो लेकर आओ बर्तन। उसके बाद उसने क्या किया, वही बर्तन, कहा पर मैं पर्दे में खड़ी हो जाती हूँ, बर्तन लाओ, बर्तन वही रखो, मैं दिखाती हूँ बोटी। उसने क्या किया, औरत ने अपना अंदर हाथ डाला और अंदर से बोटियां निकाली। मालूम था। अब वो पीर भी खामोश और ये सब। ये तो फिर उसने कहा ये तुम्हारा पीर कैसा है कि यहां बैठकर उसको काबे शरीफ का कुत्ता नजर आ जाता है और तीन उंगल नीचे बोटियां नजर नहीं आती। ऐसे भी लोग हैं, चक्करबाज, धोखेबाज, लुटेरे। तो इसलिए फरमा दिया मेरे मुर्शिद ने कि मार्फत वो मोहतबर है जो इबादत शरीयत और सुन्नत के रास्ते से हो। एक आदमी मार्फत का दावा करे कि मैं बहुत पहुंचा हुआ, पता चला नमाज ही नहीं, न जिक्र, न तिलावत, न शरीयत पर अमल करना, न दाढ़ी, न मूछ, और सट्टे के नंबर बताए जा रहे जो हराम है, घोड़ा कौन सा अव्वल नंबर आएगा, और फिर फिर ऐसे भी चक्कर बाद गालियां दे रहे और चेले छोड़े हुए। कहा देख अगर बाबा जी डांटे ना बस समझ जाना काम हो गया तेरा, हो जाएगा काम, और अगर गाली दे दी बस फिर तो समझ तू। अब बाबा जी गालियां निकाल रहे मुझसे, तेरी माँ तेरी बहन खुश है और माँ बहन की गालियां सुन के बड़े खुश आ रहे कि आज माँ बहन की गालियां सुन के आए। ऐसे भी अल्लाह पनाह में रखे। हमने अपने बुजुर्गों को देखा, अल्लाह शरीयत और सुन्नत की बात, सुन्नतें सिखाना, शरीयत पर अमल करना, खुद भी अमल करना, अपने दोस्तों को भी अमल करवाना, और अखलाकियात, जबान इन चीजों से पाक, बेहूदगियों से, ये क्या चीज। और नतीजा क्या है, आलम यह है कि दिल अल्लाह एक मर्तबा मजलिस में बैठे दिल अल्लाह ताला की मोहब्बत से भर जाए, दिल में गंदगियां। मेरे मुर्शिद फरमाते कि हजरत मुजद्दिद अल-फैसानी रहमतुल्लाह अलैह ने फरमाया, मक्तूबात इमाम रब्बानी में फरमाया कि अगर किसी के सर पर गुनाहों का पहाड़ हो, जमीन से लेकर आसमान तक गुनाहों के अंधेरे और जुल्मतें हो, अगर किसी साहिब निस्बत अल्लाह वाले के पास, किसी मुर्शिद कामिल के पास चला जाए, चंद मिनट में, चंद सेकंडों में, थोड़ी देर के अंदर वो अंधेरे रोशनियों से तब्दील हो जाएंगे। जो दिल में अंधेरे हैं वो दिल में नूर पैदा हो जाएगा। फरमाया ये अल्लाह वालों की सोहबत का, उसके लिए तकरीर की जरूरत नहीं, सोहबत में बैठ जाना काफी है। ये उन साहिबे निस्बत अल्लाह वालों का आलम यह है कि जिनकी सोहबतों में बैठकर दिल अल्लाह ताला की मोहब्बत से भर जाता है। और क्यों? क्योंकि उनके दिल में अल्लाह है, अल्लाह ताला की तजल्लियात मोहब्बत और मार्फत है, उनके सोहबत में बैठकर ही असर होता है। और जिनकी सोहबतों में सिवाय गंदगी, दुनिया की मोहब्बत, ये प्लाट वो प्लाट, ये गाड़ी वो गाड़ी, ये मकान वो मकान, अब टीवी ये वाला ले लो, कौन सा अच्छा है भाई वो ले लो, तो नतीजा क्या होगा? वही जो उनके दिल में है वो उनकी जबान पर है, जो जबान में है वही अगले के दिल में मुंतकिल हो रहा है। और ये अल्लाह वाले जिनके सीने अल्लाह ताला की मोहब्बत से भरे हुए, अल्लाह ताला के कुर्ब जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत से लबरेज है, इन मोहब्बत भरे दिल के बाद जब बैठेगा तो दिल में अल्लाह की, अल्लाह और उसके रसूल की मोहब्बत ही लेकर उठेगा। लिहाजा ये है मार्फत कौन सी मोतबर है, जो इबादत के रस्ते से, इसलिए फरमा दिया सुभान अल्लाह कि मार्फत कौन सी मोहब्बत, जो इबादत के रस्ते से। और मार्फत क्या चीज है इसको समझाया तो नहीं जा सकता, एक मिसाल से इसका एक नक्शा आ सकता है जहन में कि दुनिया में कितने ऐसे लोग हैं अल्लाह ताला ने उनको एक मुट्ठी दाढ़ी रखने की तौफीक अता फरमाई, ऐसी औरतें जो शरई पर्दा करती है, बुरका पहनती है, शरई पर्दा, शरई पर्दा क्या मतलब, शरई पर्दा के माने कि अपने घर में शहर के भाई से पर्दा, से पर्दा है, अपनी बहन के शौहर से पर्दा, ये शरई पर्दे के माने, ऐसी औरतें हैं वो पर्दा कर। अब उनका ये आलम है, वो मर्दों का जो दाढ़ी रखी है, औरतें शरई पर्दा कर रही हैं, अब उनका ये आलम है कि आप उनको कहें ये काम छोड़ दो, और दाढ़ी वाले जिसकी दाढ़ी है उसको कहे तुम ये दाढ़ी मंडवा दो, वो कहेगा गर्दन कट जाएगी, ये काम नहीं हो सकता। क्यों, आखिर क्या चीज है भाई, दाढ़ी है कहने को ये बाल है, ये बाल ही तो है कहने को, लेकिन ये सिर्फ बाल नहीं है, इस बाल की निस्बत है, और निस्बत किससे, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से निस्बत है, इस बाल को उस गाल से निस्बत है, वो गाल जो अल्लाह ताला ने हमें अता फरमाया है उसको निस्बत है। लगा वो ही कहता है कि अब गर्दन तो कटेगी लेकिन इस पर उस्तरा नहीं चल सकता, ये क्या चीज है आखिर, ये इसको अब ये जज्बा कैसे पैदा हुआ, ये इस चीज के, बस ये एक मार्फत की झलक है मेरे दोस्त कि गर्दन कटवाने को तैयार है, गर्दन कटवाने को तैयार है लेकिन अल्लाह ताला की मोहब्बत के रास्ते से फिरने को तैयार। एक मुहद्दिस का वाक्य पहले भी सुनाया है कि पांव फैलाए बैठे हुए थे, कुछ उजुर था, तलबा भी थे, हदीस शरीफ की किताबें खुली हुई, सब तलबा हदीस शरीफ पढ़ रहे, आलिम रब्बानी मुहद्दिस अपने वक्त के, बादशाह आया, जालिम बादशाह, साथ में उसके जल्लाद मौजूद, अब वो अपने बादशाह की तरफ निगाह उठाकर नहीं देखा, अपने काम में मशगूल रहे टांगे फैलाकर। अब तुलबा ने अपनी किताबें समेट ली, कपड़ों को समेट लिया कि अब गर्दन उड़ेगी और खून हमारी किताबों पर हमारे कपड़ों के ऊपर आएगा, क्योंकि बादशाह ऐसा जालिम। अब वो बादशाह खड़ा देख रहा है कि ये मुझे नजर इल्तिफात नहीं डाल रहा, मेरी तरफ मेरी इसको परवाह नहीं है। बादशाह ये मंजर देख रहा है, कुछ देर ठहरा और ठहर कर चला गया। कुछ देर के बाद बादशाह ने कहा, खजांची आया और आकर 1,000 दीनार उस अल्लाह वाले के कदमों में रख दिए कि बादशाह ने आपके लिए हदिया भेजा है। तो उस मुहद्दिस ने फरमाया कि जाकर बादशाह से कह दो, इन्नल्लज़ी यमुद्दु रिजलैही ला यमुद्दु यदैही, कि बता दो कि जो शख्स अपनी टांग को फैलाता है वो अपने हाथ को नहीं फैलाता। ये क्या चीज है? ये मार्फत की एक झलक है मेरे दोस्त, कि बादशाह को खातिर में नहीं ला। मेरे मुर्शिद फरमा रहे यही तो वो चीज है कि अगर वो मौलवी, वो आलिम, वो हाफिज अल्लाह की मोहब्बत हासिल कर ले तो फिर क्या होगा कि उस गर्दन कट जाएगी, लेकिन अल्लाह ताला की नाफरमानी का तसव्वुर नहीं कर सकता। टांग फैलाएगा, हाथ नहीं फैलाएगा, बादशाह उसकी निगाहों से गिर जाएंगे, सूरज और चांद की रोशनी उसको लोड शेडिंग मालूम होगी। क्यों? खालिक के सूरज उसके दिल में होगा, बादशाहों को बादशाह की भीख देने वाला उसके दिल में होगा, मालो दौलत वालों को मालो दौलत की भीख देने वाला उसके कल्ब में होगा। तो जिसके दिल में भीख देने वाला होगा वो भीख से महरूम होगा, वो सूरज और चांद से महरूम होगा। मेरे शेख ललकार रहे, बादशाहों को चैलेंज फरमा रहे, क्या वजह है? ये मार्फत की वो झलक है मेरे दोस्तों जो हमको नजर आ रही है कि एक अल्लाह वाला कुछ नहीं है, सल्तनत नहीं है, मालो दौलत नहीं है, कुछ नहीं है, लेकिन बादशाहों को ललकार रहा है, मालो दौलत वालों को ललकार रहा है कि जिनकी सुजूतियां सीधी करते हैं लोग, जिनकी प्लेटों में बोटियां डालते हैं खुश करने के लिए कि सेठ साहब खुश हो जाए तो हमें कुछ चंदा मिल जाएगा, या जकात दी होती है तो जकात का शुक्रिया ऐसे अदा करते हैं कि 10 दस्तखान पर बैठकर सेठ साहब की प्लेट में खुद बोटी डालते हैं। तो क्या है? फरमाया कि वो चीज मार्फत वो मिल जाए। अब रही बात तो कैसे लेनी है, अब उसका तरीका ये है कि ये मार्फत हमारी जान को भी नसीब हो जाए। तो देखिए, हजरत की बरकत से अल्लाह ताला ने एक इल्म अता फरमाया, एक बात अता फरमाई समझाने के लिए, मिसाल कि एक इलाका है, एक इलाके का दूसरे इलाके से जब रابطہ किया जाता है तो क्या करते हैं? ठेका देते हैं। अब एक तरफ खाई है, एक तरफ पहाड़ है। अब इंजीनियर को ठेका देते हैं, माहिर फन को, वो कहता है जी इतनी लागत लगेगी। अब वो अपनी मशीनें अपना सब कुछ लगाता है, रास्ते में जो रुकावटें होती हैं उनको दूर करता है, कहीं पर मकानात भी आते हैं। अब उसको भी राजी और खुश कर रहा है। इस पर एक बात याद आई, मेरे मुर्शिद ने फरमाया कि देखो, सऊदी अरब में जब मस्जिद नबवी की तौसी, मस्जिद हराम की तौसी वगैरह जब हो रही थी तो हुकूमत सऊदी क्या करती, उसकी तौसी में जो मकानात आते उन सबको खरीद लेती। तो हर आदमी ये दुआ करता था कि अल्लाह मेरा मकान हुकूमत को पसंद आ जाए और वो इसको खरीद ले। क्यों? क्योंकि 1-1 लाख के 50-50 लाख रियाल हुकूमत देती। तो हर आदमी ये तमन्ना करता था कि मेरा भी मकान हुकूमत की नजर में आ जाए। फरमाया उसी तरह से अगर तुम अपने दिल को तोड़ो अल्लाह की रिजा खुशी के लिए तो उसके बदले में जो सल्तनत और जो कुर्ब और ताल्लुक मानना तुम्हारी जान को मिलेगा, फरमाया तुम भी खुश होगे। मारूमी फरमाते गर्द सूरत बुगजरी ए दोस्ता, ए दोस्तों, ए मेरे प्यारों, अगर तुम इस सूरत परस्ती से बाज आ जाओ, इन औरतों को देखने से, इन लड़कों को देखने से, ये तस्वीरें, ये फिल्मों को देखने से बाज आ जाओ तो दिल टूटेगा। लेकिन इस टूटे हुए दिल के बदले में तुम फूल जैसी शक्लों से नजर बचाओगे ना कि जी गुलफाम है, फूल जैसे बदन वाले, फूल जैसी शक्लों वाले, तो गर्द सूरत बुगजरी ए दोस्ता तो क्या मिलेगा? फूल जैसी शक्लों से नजर बचाओगे दिल टूटेगा, लेकिन उसके बदले में क्या मिलेगा? गुल सितानस गुल सितानस गुल सिता, اللہ تعالیٰ کے اپنے قرب کے اپنی محبت اور معرفت کے باغ عطا فرمائے گا تمہیں, پھر تم خوش ہوگے اور انتظار کرو گے کہ کون سا ایسا موقع ہے کہ جس سے ہمارا دل ٹوٹے اور اللہ تعالیٰ کا پیار ہمیں ملے. کیوں؟ حکومت کی نظر میں آ جاتا ہے. فرمایا ایسے اللہ سے مانگو کہ اللہ تعالیٰ ہمیں توفیق دیجئے کہ ہم آپ کے راستے میں گناہ سے بچنے کا غم اٹھائے. فرمایا یہ غم معمولی نہیں ہے, یہ اللہ کے دوستوں کا غم ہے, اللہ کے پیاروں کا غم ہے, اور یہ غم ہے, یہ جو غم ہے گناہ سے بچنے کا غم, یہ غذائے اولیاء ہے, اس سے ولایت پرواز چڑھتی ہے, پرورش پاتی ہے اور ولایت بڑھتی ہے گناہ سے بچنے کا غم اٹھانا. اور فرمایا جو شخص یہ نہیں کھاتا, اس غم کو نہیں اٹھاتا, کیا ہے؟ وہ مثل جانور کی زندگی گزار رہا ہے, وہ مثل جانور کی زندگی گزار رہا ہے کہ جانوروں کی طرح دیکھ رہا ہے, پاگل بنا ہوا, الو کہیں کا, جس کو میرے شیخ فرماتے ہیں انٹرنیشنل منکی اور انٹرنیشنل ڈنکی, بین الاقوامی بندر اور گدھا ہے یہ شخص, جو اپنے دل کو خوش کر رہا ہے اور خالق کے دل کو ناراض کر رہا ہے, یہ بین الاقوامی بیوقوف ہے. میرے مرشد نے چیلنج ایسے کر کے بھرے ممبر پر بیٹھ کر یہ بات فرمائی, بیوقوف احمق ہے وہ شخص کہ جو اپنے دل کو مخلوق کو خوش کرے اور خالق کو اللہ تعالی کو ناراض کرے, بین الاقوامی احمق ہے یہ شخص, اور یہ بہت عقل مند ہے. اور ان کو پیسے دینے والے بھی. تو فرمایا کہ اب کیا, اب وہ رستہ بناتے ہیں, مکانات بھی آتے ہیں, درخت آتے ہیں, پہاڑ آتے ہیں, وہ سب کاٹتے چلے جاتے ہیں, لیکن کون ماہر فن کے ساتھ رہتا ہے. جو آدمی رستہ بنانا چاہتا ہے تو انجینئر سے رابطہ کرتا ہے کہ جی میں رستہ بنانا چاہتا ہوں, ایسے ہے راستے میں پہاڑ ہے, یہ سب چیزیں, تو وہ فن کا ماہر بتاتا ہے دیکھو ایسے کرو ایسے کرو ایسے کرو, انجینئر بتاتا جاتا ہے, انجینئر کی رہنمائی میں وہ کام کرتا چلا جاتا ہے, رکاوٹ ہے دور. پھر ایک وقت آتا ہے کہ وہ رستہ بن گیا, رستہ کھل گیا, پھر کیا ہوتا ہے, پہلے رستہ کھلتا ہے, اب اس پر سڑک بنائی جا رہی ہے, کہ پتا چلا صرف اپنے قابل نہیں بلکہ دوسروں کے قابل بھی بنایا جا رہا ہے, دوسرے بھی گزر چکے فائدہ اٹھائے. تو میرے مرشد نے فرمایا, تو پھر حضرت کی برکت سے یہ بات اللہ تعالیٰ نے عطا فرمائی کہ دیکھو اسی طرح سے ہمارا دل, ہمارے دل میں اللہ کی محبت اور معرفت کب ملے گی, کہ جب ہمارے دل کا رابطہ عرش اعظم سے ہو جائے گا, ہمارے دل کا رابطہ عرش اعظم سے ہو جائے گا. اس دنیا میں رہتے ہیں ہم, تم ہی بس آگاہ ہے اس ربط خفی سے, معلوم کسی اور کو یہ راز نہیں ہے, تم سا کوئی ہمدم کوئی دمساز نہیں ہے, باتیں تو ہیں ہر دم مگر آواز نہیں ہے. اب رابطہ کیسے ہو جائے, اس رابطے کے لیے رابطے کرانے والے چاہیے, یہ ہے مرشدین کامل, یہ ہے اللہ والے, یہ ہے سچے پیر, کہ جو دل کا رابطہ خالق کے دل سے کرواتے ہیں, دل کا رابطہ خالق کے دل سے کرواتے ہیں. اب کیسے, اب ان کی صحبتوں میں بیٹھے, یہ شریعت و سنت کا رستہ بتائیں گے, پہلے کون سے رستے کا انتخاب کرنا ہے, انجینئر کہتا ہے ہمیں اس علاقے سے اس علاقے کو ملانا ہے, رستہ کون سا آنا چاہیے, یہ بھی انجینئر بتاتا ہے کہ صاحب یہ نہیں یہ ہونا چاہیے, تاکہ کچھ رستہ مختصر بھی ہو, بعض مرتبہ مختصر نہیں ہوتا تو لمبا رستہ ہوتا ہے, لیکن وہ فائدے مند ہوتا ہے. کیسے, جیسے اب ایک دکان پر جانا ہے ہماری ضرورت ہے, بازار جانا ہے, ایک رستہ شارٹ کٹ ہے, قریب کا رستہ ہے, لیکن عورتوں کے درمیان سے گزر رہا ہے اور پھر خوش بھی ہو رہا ہے, کوہنی لگ گئی آج تو, پانچ کو کندھا بھی لگ گیا, بے شرموں کی طرح سے گھستے چپک کے جا بھی رہے اور وہ عورتیں بھی بے شرم ہیں کہ مرد ٹکر مار رہے ہیں ان کو حیا نہیں ہے, اور وہ مرد بھی بے شرم ہے, بے حیاؤں کی طرح سے گزر رہا ہے اور ٹچ کر کے یہ ٹچا سمجھ رہا ہے پتہ نہیں کون سی دولت مل رہی ہے. جیسا ایک صاحب نے بتایا, خود بتایا کہ جب بزرگوں سے تعلق ہوا, اب اس کے بعد اور اس سے پہلے کیسے, کہا جب ہم جہاز میں جاتے تھے تو ہمیں یہ شوق ہوتا تھا کہ ایئر ہوسٹس میں سمے کسی طرح انگلی ٹچ کر دے, دولت مل رہی ہے, انگلی ٹچ ہو رہی ہے ایئر ہوسٹس کی. یہ وقت کہ جی ایئر ہوسٹس کی انگلی ٹچ ہو جائے بس پتہ نہیں کون سی دولت مل رہی ہے, غلاظت اور گندگی کی دولت مل رہی ہے, یہ کیا ہے ان کے پاس, پیشاب پخانہ گندی ہوا کے علاوہ تو کچھ بھی نہیں ہے نا، یہ خوش ہے کہ ایک وہی وقت اور ایک وقت ہی آیا، اب صحبت اٹھائی، اب یہ وقت آیا کہ وہ قریب سے گزرنے بھی لگتی ہے تو ایک گھن آنے لگتی ہے، گھبراہٹ ہونے لگتی ہے کہ ایسا نہ ہو کہ انگلی ٹچ ہو جائے. سبحان اللہ، یہ صحبت کی برکت. ایک وہ وقت کہ گزرنے ٹچ ہونے پر فخر ہو رہا ہے، منتظر ہے کہ پھینکے ہیں اوروں کی طرف گل بھی بلکہ سمر بھی، او خاندہ او خانہ برانداز چمن کچھ تو ادھر بھی. کہ کچھ ٹچ ہو جائے، کچھ کہیں سے ٹچ مار دے، کچھ ہو جائے. اور ایک وہ وقت آتا ہے صحبت اہل اللہ کی برکت ہوتی ہے کہ اس کو گھبراہٹ ہوتی ہے کہ ایسا نہ ہو کہ یہ گناہ کا موقع مشتق ہے. اللہ اکبر، کیا بات ہے، یہ قسمت ہے. دیکھو کہ کیسا ذہن صحبت سے بدل گیا. کہا یہ خوش ہو رہا ہے کہ کوئی نظر آ جائے تو میں بھی ذرا دیکھوں مسکرا مسکرا کے، کوئی ڈینٹانک کا اشتہار بنوں میں بھی. اور کہا یہ وقت ہے کہ نظر آئے کہ عورت آ رہی ہے، دل میں گھبراہٹیں شروع ہو جاتی. تو میں یہ عرض کراتا کہ بعضے شارٹ کٹ رستے ہیں لیکن گناہ ہے، لیکن وہ کہتا نہیں، لمبا رستہ ہے، گناہوں سے پاک ہے، عورتیں دور ہیں. اپنا نگاہ نیچی کر کے تسبیحات میں اللہ اللہ ذکر کرتا ہوا جا رہا ہے، سیدھا اپنے مرکز دکان پر جا رہا ہے جہاں کام کرنا ہے، وہ کام کے فوراً واپس آ گیا. تو بعض شارٹ کٹ رستے ہیں، لیکن ہر شارٹ کٹ رستہ کا ہونا، یہ صحیح ہونا، معتبر مستند ہونا یہ ضروری نہیں ہے. اب جیسے رمضان شریف آ رہا ہے، اب ایک شارٹ کٹ تراوی ہے جی، کون سی تراوی پڑھ لی، 15-20 منٹ پڑھ لیں گے تراوی پڑھ لیں گے، یا 6 روزہ تراوی پڑھ لیں گے، اس کے بعد تراوی کی چھٹی. یہ شارٹ کٹ ہے. اور ایک لانگ کٹ ہے، وہ لانگ کٹ کیا ہے، پورا مہینہ اگر مان لو 6 روزہ کسی ضرورت کی، جیسے 10 روزہ پڑھتا بھی ہے تو نہیں، 20 رکعت تراوی نہیں چھوڑنی ہے، پورا مہینہ 20 رکعت تراوی پڑے گا، قرآن مجید پورا سنوں گا. سبحان اللہ، کیوں؟ اب اس کو مزہ آ رہا ہے، کہتا ہے شارٹ کٹ نہیں، اب شارٹ کٹ نہیں چاہیے. اللہ کی بات تو پتہ چلا، بعض لانگ کٹ رستے بھی ہے. وہ کیوں رستے، کیوں اللہ ان سے راضی ہے؟ تو کہ بعض رستے انجینئر ایسے بناتا ہے کہ چھوٹا رستہ نکل سکتا تھا، لیکن وہ فن کے اعتبار سے کہتا ہے یہ مناسب نہیں ہے، اور ماہر فن اس کو سمجھتا ہے. دادا مرید کی ہر بات شیخ نہیں مانتا، شیخ کہتے تھے وہ اس رستے سے چلو. اس پر ایک بات یاد آئی، گھبرانی آواز یہاں سے نکلتی ہے. ایک بات یاد آئی، ایک حکیم الامت میرے شیخ نے فرمایا، حکیم الامت تھانوی رحمۃ اللہ نے سنایا کہ ایک گرو اور چیلا جا رہے تھے، تو راستے میں ایک علاقہ آیا، اس علاقے کا نام ہے انیاؤ پور، ان مانے نہیں اور ناؤ مانے انصاف، اور یعنی بے انصافی کی جگہ، نا انصافی کی جگہ. تو گرو وہاں پر دیکھا ہر چیز 16 آنے سیر کے حساب سے. اب وہاں پر گھی شکر وغیرہ میٹھے حلوے یہ سب مزے کی چیزیں سب سستی مل لگی، ہر چیز کا ایک دام، گدا گھوڑا ایک دام، الو اور بٹیر سب ایک دام، گدا ایک دام. اور الو پسند ہوتا ہے کیونکہ الجنس یمین الجنس، لہٰذا امریکہ کو بھی الو بہت پسند ہے، وہ ان کے خوشبختی کا پرندہ ہے. کیا کرے، الجنس یمین الجنس، الو کو الو ہی اچھے لگیں گے نا. تو اب ہر چیز کا ایک دام. تو چیلے اب دیکھا مزے کی چیزیں، تو چیلے نے کہا گرو جی ہم یہاں رہیں گے. گرو نے کہا بیٹا یہاں رہنا ٹھیک نہیں ہے، یہاں تو گدا گھوڑا ایک دام ہے، جو دام گدے کا ہے وہی گھوڑے کا، جو گھوڑے کا وہی گدے کا، یہاں تو ٹوٹا کرولا مرسڈیز ایک ہی دام ملتی ہے بھائی، یہاں نہیں رہنا ٹھیک نہیں ہے. اسے کہا نہیں گرو جی ہم رہیں گے، ضد کرنے لگا. گرو نے کہا دیکھ نقصان اٹھائیں گے ہم لوگ. اس نے کہا نہیں گرو جی رہیں گے، ضد کی. اچھا بھائی تیری مرضی ہے، مصیبت آئے تو مجھے نہ کہنا. اچھا تو وہ رہنے لگے. اب چیلا کھا رہا ہے مست، کھا کے مزے کی چیزیں، حلوے مٹھائیاں اور گھی اور سارے مرغن جو سستی تھی. کچھ زمانہ گزرا کہ دو چور گئے کسی گھر میں چوری کرنے کے لیے، ایک چور گھر میں گیا ایک چور باہر. اب وہ جو باہر چور کھڑا تھا، ہمیں یاد آیا وہ میرے ایک دوست نے سنایا تھا کہ अब वो हैदराबाद के रहने, कोटरी के रहने। उन्होंने कहा हमारे इलाके में एक चोर आया, तो अब वो चोर, अब मालिक की आंख खुल गई, जैसे आंख खुली तो चोर भागा, मालिक पीछे भागा उसको पकड़ने के लिए, तो वो दीवार पर चढ़ गया, तो उसका पांव पकड़ लिया, छोटा 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 ऐसे कहा। इंसान जैसे सुनता है छोटा, फोन छोड़ देगा, उसने घबरा के छोड़ दिया, चोर भाग गया। ऐसा होशियार था वो। तो अब वो एक चोर बाहर खड़ा हुआ, एक अंदर चोरी करने गया, तो जो चोर बाहर खड़ा था उस पर दीवार गिर गई और वो मर गया दीवार के गिरने से, उसी के मर। अब वो जो चोर बाहर आया तो देखा मेरा साथी मरा हो, राजा के पास गया, हिंदू राजा था, उसके पास गया, उसने मुकदमा दायर किया कि हम एक घर में चोरी करने गए थे, मेरा चोर साथी बाहर खड़ा हुआ था, उस पर दीवार गिर गई, अब ये इसे हमें बदला दिलाया जाए, हिंदू राजा से कहा चोर ने। अब वो राजा ने कहा बुलाओ मालिक मकान को, बुलाया क्या, हाँ भाई ये कैसी दीवार के, वो चोरी करने आया था, तुम्हारे दीवार जो है वो उसके ऊपर गिर गई, जाओ चल तुम्हें फांसी लगाई जाएगी। उन्होंने कहा जनाब मेरी कोई गलती नहीं है, ये तो मेमार ने, मिस्त्री ने ऐसी दीवार बनाई है। अच्छा बुलाओ मिस्त्री को, मिस्त्री को बुलाया, हाँ भाई तुमने ऐसी दीवार क्यों बनाई। उन्होंने कहा जी मेरी क्या गलती है, सक्का ने, गारा बनाने वाले ने ऐसा गारा बनाया, मजदूर ने माल ऐसा बनाया। ना बुलाओ माल बनाने वाले को, उसको बुलाया, हाँ भाई तूने ऐसा माल क्यों बनाया, कच्ची दीवार कि जो गिर गई चोर पर वो मर गया। उन्होंने कहा जी मेरा क्या कसूर है, सक्का ने पानी ज्यादा डाल दिया, पानी डालने वाले ने, बुलाओ सक्का को। अब वो पानी बुलाने वाले को, डालने वाले को बुलाया गया, हाँ भाई बता क्यों पानी डाला जा रहा जिससे माल ऐसा खराब हुआ और वो दीवार गिर गई। मैंने कहा जी मेरा कसूर नहीं है, मैं पानी डाल रहा था, बाजार में हंगामा, एक हाथी जो है वो इधर उधर भाग रहा था और बेकाबू था, तो उसकी वजह से घबराहट में पानी ज्यादा डल गया। अब बुलाओ हाथी वाले को, हाथी वाले को बुलाया, हाँ भाई बताओ क्यों तुम्हारे हाथी ऐसे इधर उधर बेकाबू हुआ। कहा जी मेरा कसूर नहीं, एक औरत जा रही थी उसने सोने का जेवर पहना था जो बज रहा था, उसके वास्ते हाथी घबरा गया और भागने लगा। कहा बुलाओ औरत को, औरत को बुलाया गया, उससे पूछा भाई बताओ क्या बात है ये। उसने कहा जी मेरा क्या कसूर है, सुनार ने ऐसा सोना बनाया, सुनारों की गर्दन पकड़ो। अब वो जो सुनार था उससे कोई बात नहीं बन सकी, उसको पकड़ लिया। अब वो कोई कह नहीं सका कुछ जुमला नहीं, तो उसको कहा लगाओ उसको फांसी चढ़ाओ। अब उसको फांसी के लिए ले गए, शोर की आवाज आई, राजा ने पूछा हाँ भाई कैसा शोर है। अब लोग ये तमाशा देख रहे हैं, सब मजमा इकट्ठा है, गुरु चेले भी वहां मौजूद है। तो अब शोर की आवाज आई, राजा ने पूछा हाँ भाई कैसा शोर है। तो वो जल्लाद आया, उसने कहा हुजूर जनाबे वाला ये जो सुना रहा है ये कमजोर पतला दुबला है और फांसी का जो फंदा ये धरा पड़ा है उसकी गर्दन में पूरा नहीं आ रहा, अब क्या करूं। राजा ने कहा अच्छा देखो मजमे में ये किसकी गर्दन में पूरा आता है, उसकी गर्दन में डाल दो। अब वो जो आया लेकर जल्लाद चला, तो चेला जो था खा खा के जो मुस्टंडा हो गया था वही चेला आ गया, उसी उसने उसकी गर्दन में फिटाया। उसने अच्छा लो तुम्हें फांसी दी जाएगी। उसने कहा मेरा क्या कसूर, क्या कसूर ये कि फंदा तुम्हारे गले में पूरा आ रहा है, किसी को तो फांसी चढ़ा दी है, अब किसी सुनार के तो आ नहीं रहा तो तुम्हारी गर्दन में आ रहा है, अब तुम्हें फांसी चढ़ा जाएगी। अब वो चिल्लाने लगा हाय मर गया, हाय मर गया, गुरु जी बचा लो। गुरु ने कहा भाई मैंने तुझे पहले ही कहा था कोई मुसीबत आके रही थी, अब तो खुद भुगत। उसने कहा माफ कर दो, यार बड़ों की बात नहीं मानता ना, अब फंस आप कुछ नहीं हो सकता। नहीं नहीं आपको मैं वादा करता हूं कि अब कभी आपके खिलाफ नहीं करूंगा। पांव पे गिर गया, रोने लगा, चिल्लाने लगा बचा लो। गुरु ने अच्छा चल देख बताता हूं, चल तरकीब है। अब शोर की आवाज फिर आई, अब राजा पूछा आप कैसा शोर है। तो जल्लाद आया कि जनाब दो आदमी है, एक ही गर्दन में फांसी का फंदा आया, तो वो और एक और आदमी है वो दोनों लड़ रहे, कहते मुझे फंदा डालो, वो कहते मुझे फंदा डालो। राजा ने बोला बुलाओ। राजा पूछा कि क्या बात है, तो गुरु ने कहा कि जनाब बात यह है ये जो घड़ी है ये जो वक्त है ये बहुत मुबारक है, और इस वक्त में जो मरेगा वो सीधा बैकुंठ में यानी जन्नत में जाएगा। राजा ने कहा ये बात है, चलो फांसी मुझे चढ़ाओ। तो ऐसा भी हाल है, ये भी एक हाल है। तो मेरे प्यारे दोस्त, अब वो जो है बात माने, इंजीनियर जो कह रहा है वैसा करे कि ऐसा रास्ता बना, नहीं जी ऐसे क्यों नहीं बनाना, तो नतीजा क्या होगा, जो शेख की और मुर्शिद की बात नहीं मानता नतीजा ये होगा कि अल्लाह को पा नहीं सकेगा। اس لیے میرے مرشد نے فرمایا کہ شیخ کی محبت مانگو عصمت کے ساتھ، کہ اللہ مجھے شیخ کی محبت بھی عطا فرما لیکن عصمت کے ساتھ. کیوں؟ کیونکہ جب مزے کی بات ہوگی، حلوہ کھلائے گا تو کیا کہا، یہ بھی کام اپنی مرضی کا کام، صبر آدھی. اور جہاں پر شیخ نے کہا کہ تمہاری مرضی کے خلاف، فرمایا وہاں پر عصمت کام دے گی. جب کام کا وقت ہوگا تو محبت سے مانے گا، اور جہاں اپنی طبیعت کے خلاف کوئی بات ہوگی کہ شیخ نے ڈانٹ دیا، سب کے سامنے ڈانٹ دیا، ایسا بھی ہوگا، لو جی تم نے ہماری بے عزتی کی، نکالی پستول، چھٹی، شیخ کی چھٹی کر ڈالی. تو فرمایا ایسا نہیں، عصمت کے ساتھ مانو، شیخ کی مانو، انجینئر کہہ رہا ہے اس کی مانو، نتیجہ کیا ہوگا؟ اب وہ رستہ بھی بتائے گا، ایسے رستے پہ چلو، یوں ہی چلو، یوں چلو، پھر اس کے بعد اس کو ہموار بھی کرے گا. اب لوگ گزر رہے ہیں، فائدہ اٹھا رہے ہیں. فرمایا اسی طرح سے دل کو اللہ تعالیٰ سے ملانے کے لیے کیا ہے کہ دل کو شیخ سے تعلق کرے، اللہ والوں کی صحبت میں بیٹھے، لیکن اپنے دل کا ٹھیکہ بھی دے ان کو. ایسا نہیں بیٹھ تو رہا ہے، کیا تقریر اچھی ہے، بیان میں مزہ آتا ہے، بیٹھنے میں مزہ آتا ہے، لیکن کروں گا اپنی، سنوں گا ضرور، کروں گا نہیں، اپنی مرضی کروں گا. ایسے بھی اڑیل مرید ہوتے ہیں تو پھر کیا نتیجہ ہوگا، بات نہیں بنے گی. سبحان اللہ، فرماتے ہیں کہ وہ شیخ پہ پہلے دیکھو کہ شیخ اچھا سچا اللہ والا اپنے بڑوں کے رستوں پر ہے کہ نہیں ہے، پھر جو وہ بات کہے اس کو مانو، جس بات کو کرنے کو بتائے وہ کام کرو. کچھ معمولات ذکر بتائے گا، اس سے قوت پیدا ہوگی. کچھ گناہوں سے بچنے کو بتائے، جی ہم سے تو نظر نہیں بچائی جاتی، جی ہم سے تو یہ نہیں ہوتا، کیسے ہم اپنے کو وہ کریں. تو نتیجہ کیا ہوگا؟ نتیجہ یہ ہوگا کہ کام نہیں بنے گا. کچھ شریعت و سنت کی بات ہے، اب کہے شیخ بھی کہے پردہ کرو، نکالو گھر سے ٹی وی، خود بھی پردہ کرو، بیوی سے بھی پردہ کراؤ. لیکن ایسا نہیں بیوی سے کو تو تو پردہ کر، اور خود جو ہے رشتے داریوں کے ساتھ آتا، آپ کیسی ہے، آپ کا پاپا کدھر ہے، آپا وہ بھی پوچھتی، بھائی جان کیا بات ہے، آپ میرے پاپے کا کیا کریں گے، بس آپ کیا بتاؤ، آپ کے پاپے پر چھاپا مارنا. میرے شیخ نے فرمایا کہ جس آپا کے پاپا پر تم چھاپا مار رہے ہو، پھر اس کے بڑھاپا جب دیکھو گے، اس آپا کا بڑھاپا، تو وہاں سے برہنا پا بھاگو گے، پھر پا پا کرو گے، رو گے، ان حسینوں کے ہائے جس پر مرے تھے، کیا عالم ہے ان کا، یہ ایک دن بڈھا بڈھی ہونے والے، ان کی لاشیں سڑنے والی ہیں، پھر کیا ہوگا. فرماتے ہیں میرے شیخ قبر میں خاک چھانی، مگر کیا ملی، نہ تو مجنو ملا، نہ تو لیلا ملی. لیلا مجنو کو دفن کرو، کچھ نہیں ملے گا. ان پر مت اپنی زندگی کو ویران اور برباد کرو، مرنے والوں پر. اب شیخ نے کہا پردہ، تو ٹھیک ہے، بیوی سے کہا سب سے پردہ کرنا ہوگا، اور پتا چلا خود رشتے داریوں سے آنکھ مٹکا کیا جا رہا ہے. تو صرف پردہ بیوی کے لیے نہیں ہے، ہمارے لیے بھی ہے. اب اس میں تکلیف جو آ رہی ہے اس پر گئے کہ جی نظر بچانے میں تکلیف آتی ہے، شیخ کچھ باتیں بھی بتائے گا، کہے گا تم نے حسینوں کے اسباب کو جمع کیا ہوا، ہر وقت بازار ضرورت سے جاؤ، رستہ بدلو، ڈیلنگ ختم کرو، کچھ تو ہوگا. نہیں جی یہ تو مزے کی چیز ہے. ہاں اللہ کے راستے میں اپنے نفس کی حرام لذتوں کو چھوڑنا، یہی تو اللہ تعالیٰ کے قرب کا ذریعہ ہے. اب شیخ ان رکاوٹوں کو دور کرے گا کہ دیکھو یہ نفس ہے شیطان، کام کس کو کرنا ہوگا، مرید کو کرنا ہوگا. شیخ انجینئر تو رہنمائی کرتا ہے، مشین تو مزدور چلاتے ہیں، انجینئر بتا دیکھو اب یہ رستہ ہے، یہ شریعت و سنت کا ہمارے بزرگوں کا رستہ ہے، ایسا لباس ہو، اپنی سنت ایسی بناؤ، اپنا ظاہر ایسا بناؤ، نماز کی سنتیں سیکھو، حسینوں سے نظر بچاؤ، یہ بہت بڑی رکاوٹ ہے، اس رکاوٹ کو دور کرو. اب اس کے بعد شریعت و سنت کے رستے پر لے کر چلے گا. اچھا مرید ہے، اب وہ شیخ کی صحبت میں بیٹھ کر یہ سب باتیں سیکھ بھی رہا ہے، دیکھ بھی رہا ہے کہ شیخ کیسے رستہ بنوا رہا ہے. بعض ایسے ہوشیار ہوتے ہیں اور ایسے لائق ہوتے ہیں کہ وہ اور انجینئر کا ایسا ضرور خوش کرتے ہیں، بعض ایسے وہ انجینئر نہیں ہوتے لیکن انجینئروں کو مشورہ دیتے ہیں. کیوں؟ کیونکہ انجینئر خوش ہوتے ہیں، وہ پوچھتے ہیں سر آپ نے یہ کام کیوں کیا، بتاتا ہے دیکھو بیٹا اس کے اندر یہ راز ہے. کیوں وہ کیوں بتاتا ہے، وہ سمجھتا ہے کہ دیکھو یہ بھی خدمت کرنے والا ہے. کہ بعض ایسے ہوتے ہیں نا اپنے استاد کی اتنی خدمت کرتے ہیں، استاد اس کو پھر گر کی چیزیں سکھاتا ہے، اور بعض یعنی یہاں تک ہوتا ہے کہ اپنی اولاد کو وہ نہیں سکھاتا جو اپنے شاگرد کو سکھا دیتا ہے. کیوں؟ اس شاگرد کی خدمت کی وجہ سے، وہ استاد وہ چیز سکھا دیتا ہے صرف خدمت کی وجہ سے. سبحان اللہ. تو پتہ چلا کہ شیخ کا دل خوش کرے خدمت سے, محبت سے, ادب کے ساتھ اس کا دل خوش کرے, تو پھر کیا وہ شیخ ساتھ ساتھ بتا دیکھے گا, نوٹ بھی کرے کہ شیخ کیا کر رہا ہے, کیسے بند کر رہا ہے. اس لیے تو رہے اس کی صحبت میں رہے بیٹھے کہ کیا کر رہا ہے, کیسے کر رہا ہے, کھانا کھانے کا طریقہ, سنت کے مطابق لباس, ایک ایک چیز کی نقل کرے شیخ کی. اور بعضوں کو ایسی محبت ہوتی ہے کہ نقل میں ان کے اندازے گفتگو بھی شیخ جیسا ہو جاتا ہے, بعضوں کی تو شکل بھی ویسی ہو جاتی ہے محبت کی وجہ سے. نقل کرے اور وہ سیکھے گا. اب نتیجہ کیا ہوگا, یہ خود دوسروں کو رستہ بتانے کا ذریعہ بنے گا, خود اللہ کی نسبت اور محبت حاصل کرے گا اور دوسروں کو بھی بتانے کا ذریعہ بنے گا. اور بعض انجینئر ایسے بھی ہوتے ہیں جو رستے بنوا نہیں سکتے, ان کو چلوانا پڑتا ہے. اس لیے ہر عالم اللہ کی محبت کا وہ معرفت کا رستہ نہیں بتا سکتا, وہ مسئلہ بتا دے گا لیکن یہ معرفت کی باتیں ہیں. یہ ہر ایک کس کے لیے صحبت یافتہ ہونا چاہیے. پتہ چلا علم ہے پردہ خود نہیں کر رہا, اس لیے ہر عالم بھی یہ کام نہیں کر سکتا, صحبت کی ضرورت ہے اس کی اس رستے پر چلانے کے لیے. وہ کیسے پتا چلے گا کہ وہ چال سے پتا چلتا ہے کہ اس کے اندر تکبر کا مرض ہے, چال سے پتا چلتا ہے کہ اس کے اندر غیر اللہ ہے, اس کا دل کہیں اور مشغول ہے. میرے مرشد نے فرمایا چہرے سے پتا چلتا ہے کہ اس کا دل کہیں اور مشغول ہے. اب وہ شریعت سنت کے رستے پر چلا رہا ہے, پھر کیا ساتھ ساتھ میں اچھے اخلاق سے وہ سڑک بھی بناتا جا رہا ہے. کیوں؟ اب صرف نہ خود اس سے فائدہ ہوگا, نہ صرف یہ کہ خود اس رستے پر چلے گا بلکہ دوسرے لوگ بھی اس کی صحبتوں میں بیٹھ کر اب وہ اللہ والے بنیں گے. تو پتہ چلا اس کے دل کا تعلق اللہ تعالیٰ سے مل رہا ہے, یہ اور وہ شریعت و سنت اور اچھی اخلاق کا جو ہموار سڑک بنائی جا رہی ہے, اب اس سڑک پر صرف یہی نہیں چلے گا بلکہ جب یہ اللہ والا بنے گا اس کی صحبتوں سے ہزاروں ولی اللہ پیدا ہوں گے. اب وہ اچھے اخلاق کیا ہے, اپنی زبان کو قابو میں رکھنا, اپنے کو حقیر سمجھنا, توازو نصیب ہونا, ماں باپ کے ساتھ ادب کا معاملہ برتاؤ, بیوی کے ساتھ نرمی ہے, غصے کو ضبط کرنا, گناہ سے بچنے میں جان کی بازی لگانا, اللہ کی محبت حاصل کرنے کی فکر, یہ سب کیا ہے؟ اللہ پر بھروسہ, یقین, توکل, یہ سب اچھے اخلاق ہیں. اس سے وہ سڑک ہموار ہوتی ہے. اب صرف کہیں گے ہاں یار بیٹھتے تو بہت سارے ہم تو سنتے تھے ملا ہے, چلو ہم بھی عالم, لیکن دیکھا اندر کتا بندہ ہوا, نام لکھا ہے کہ لیلا اور لیلا کے بجائے اندر کتا, تو نام لکھا ہے مولا والا, مولوی کیا ہے مولا والا, تو اندر دیکھا تو دنیا کی محبت, چندہ اور یہ سب غیر اللہ, لڑکوں کی محبت بھری بھی ہے. اس لیے وہ رستہ بن گیا, اب اس رستے خود چل رہا ہے, دوسرے بھی فائدہ اٹھا رہے ہیں. ہاں پھر اس کے بعد کہتے ہیں جی اب سڑک بن جاتی ہے, کہتے ہیں چلو جی اب اللہ والے بن گئے, اب شیخ کی ضرورت نہیں ہے. کیوں جی؟ ہماری مجلس ہونے لگی, ہماری مجلس ہو رہی ہے. اب تو لوگ ہم سے بھی آ کر پیر بھی دبا رہے ہیں, کوئی ہدیہ بھی لا رہا ہے, جوتیاں سیدھی کر رہے ہیں, پیر دبا رہے ہیں. ارے بس اب منزل پالی ہم نے, خانقاہ بن گئی, اب تو دے گے کھڑکیں گی بس. یہاں نہیں میرے دوستو, سڑک بن جاتی ہے اب کیا ہے, لائف ٹائم ٹھیکہ دیتا ہے, ہر سال کا ٹھیکہ. کیوں؟ سڑک کی مرمت کی ضرورت ہے. پتا چلا اجبو کبر کا کھڈا پڑ گیا کہ اپنے کو بڑا سمجھنے لگا, پتا چلا کسی لڑکوں سے پیر دبوا رہا ہے, لڑکوں سے بے احتیاطی کر رہا ہے, اچھا والا چلتے چلتے پردہ کر رہا ہے, پھر پردہ چھوڑ دیا کیونکہ کیوں کوئی رشتے دار نہیں پسند آ گئی. بہنوں صاحب اپنی سالی کو موٹر سائیکل پر بٹھا کر لے جا رہے ہیں, وہ بھی پوچھ رہی بھائی جان بار بار بریک کیوں لگا رہے ہیں آپ, کیا بتاؤں کھڈے بہت زیادہ ہیں, پتہ نہیں سوراخ کا رستہ کیسا ہے, اونچائی نہیں چاہیے. تو کیا ہے اسے؟ اسے ضرورت ہے کہ مرتے دم تک شیخ کو اپنے سر پر رکھے, بن جانے کے بعد بھی چاہے نسبت میں اللہ مل جائے پھر بھی اس شیخ کو رکھے اپنے سر پر. کیوں؟ اس کو کبر ہے. انسان میل ملاقات کرتا ہے اس کے اندر بڑائی آتی کہ دیکھو میں بڑا آدمی ہوں اور میں ایسا ہوں ویسا ہوں, تو نہیں شیخ کے پاس جائے گا تو شیخ بندے کا پتر کہے گا تم ہو اپنے کو کمتر سمجھو. اخلاق کی ضرورت ہے. پتا چلا کہ جو مرض دبے تھے وہ مرض پھر اٹھنا شروع ہو گئے. کیوں؟ ٹھیکا ہے کہ سڑک ٹوٹ جاتی ہے, کبھی لینڈ سلائڈ ہوتی ہے کہ اوپر سے برف باری ہوئی, برف گر گئی, اب اس کو ہٹانا ہے, پھر پتا چلا پتھر گر گیا اس کو ہٹانا ہے, کہ سڑک ٹوٹ گئی بارش ہوئی سڑک بہہ گئی, ایسا ہوتا ہے. تو اب شیخ چاہیے. ایسے حالات آتے ہیں کہ گیا تقریر کے لیے گیا سفر گیا مرید کا دماغ خراب ہو جاتا ہے, लोगों ने वाहवाह की, लोगों ने कुछ तारीफ की, जी हजरत आपकी बरकत है कि लोग मुझे पूछते हैं, और अंदर तकब्बुर भरा हुआ है, कहने को अल्फाज बहुत तवाज़ो वाले, अंदर गंदा मादा भरा हुआ है। तो इसलिए मर्द दम तक औलिया अल्लाह शेख की जरूरत है, और फरमाया मेरे मुर्शिद ने शेख को भी शेख की जरूरत है, मरते दम तक अल्लाह वाले के साहब में ऊपर रखे। तो क्या है, न सिर्फ ये कि दिल का रब्ता ऋषि आदम से मिल भी जाएगा और वो रब्ता कायम भी रहेगा, कटेगा नहीं। लादा देखिए ना, मोबाइल कनेक्शन लेना काफी तो नहीं है, हर महीने बिल भी तो अदा करना पड़ता है, सब हक मेहर की रकम दे देना काफी थोड़ी होती है, एक बिल के लिए कई बिल देने पड़ते हैं, बिजली का बिल, दूध के डब्बे का बिल, पैंपर का बिल, गैस का बिल, सिर्फ अपनी गैस छोड़ना काफी नहीं है, गैस का बिल भी देना पड़ता है। तो क्या है, हाँ तो मरते दम तक मेरे दोस्तों जरूरत है कि निगरानी की जरूरत है, शेख को कल पर निगरान ठेका दे दे, शेख को इब्ता हयात आपको ठेका दे। अब शेख बिठा के रखे, लिटा के रखे, ऐसा हकीम उलुम्मत फरमाते ऐसे रहो जैसे मुर्दा होता है, कि मुर्दे को यह कपड़े उतारे मुर्दा बोलता नहीं, उसको इस्तंजा भी कराते हैं मुर्दा बोलता नहीं, वो हाथ लगाए हुए ये क्या कर रहा है, वो तो वही मर जाएगा, मिसल मुर्दा के फर्क, शेख जैसे रखे वैसे रहो, क्या मतलब, देखो पहले शेख मुर्शिद हो, मुर्शिद कामिल हो, शरीयत और सुन्नत का पाबंद हो, फिर उसकी सोहबत से क्या होगा, दिल अल्लाह ताला की तजल्लियात और वो मार्फत के वो मजे लूटेगा कि आह बादशाहों के तत्वताज निगाहों से गिर जाएंगे, सूरज और चांद की रोशनी लोड शेडिंग मालूम होगी, शामी कबाब बिरयानी का मजा फीका अल्लाह के नाम के बजे, अल्लाह के नाम के बगैर इसको चैन नहीं आएगा, गुनाह इसको मौत से बढ़कर मालूम होंगे, अगर बर बिनाए बशीर कभी गुनाह हो जाएगा फौरन सही जगह को आंसू से तर करके दो रकात नमाज पढ़ेगा, अल्लाह से रो रो के माफी मांगेगा। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। देखिए ये मिसाल अच्छी है ना, अल्लाह ताला ने अता फरमाए कि ठेका दे अपने दिल का शेख को, कि ये हजरत ये शेख मेरा दिल है, ये नहीं कि शेख ने कहा जी मेरे पास टाइम नहीं है, या जी मैं ये तो ये बात नहीं मान सकता, ये मुझे कुछ कहे क्यों, जानते नहीं मैं बड़ा वो हूं, नहीं अब मिटा दे अपने को, मुर्दा बन जाए फिर उसकी मजा है। वह अल्लाह ताला अपने करम से हम सबको अपना कुर्ब और ताल्लुक खास अता फरमाए, या अल्लाह हर गम से बचा, हर खुशी दिखा, तकवा वाली हयात अता फरमा, शरीयत और सुन्नत के मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमा, या अल्लाह हम सबको अपनी मोहब्बत में ऐसा मजबूर बना दे, ऐसा मोहब्बत का मारा बना दे कि हर लम्हा हर सांस आपको खुश करे, और आपके नाफरमानी में एक लम्हा एहसास से गुजारे और नाफरमानी के माहौल में जाए, या अल्लाह हिफाजत फरमा दीजिए, हर शर से, फितने से, गम से, मुसीबत से, परेशानी से खुशियाँ दिखा, राहत अता फरमा, चैन सुकून अता फरमा, अपना कुर्ब और ताल्लुक अता फरमा, अपनी फरमाबरदारी की तौफीक अता फरमा, हर गुनाह से अल्लाह 100% हिफाजत नसीब फरमा, अच्छे अखलाक अता फरमा, ये नेमत हमको भी अता फरमा, हमारे घर वालों को भी, हमारे दोस्तों को, रिश्तेदारों को, मेरे शेख को 130 साल की उम्र, सेहत आफियत, खिदमत दीनिया, शरफ कबूलियत के साथ अता फरमा, हमारे बड़ों का साया, वालदैन का, बुजुर्गों का, बड़ों का साया हमारे सरों पर, आफियत मोहब्बत और राहत और शफकत के साथ कायम दायम फरमा, बड़ों का अदब सिखा, बड़ों का बादब बना, छोटों पर शफीक और मेहरबान फरमा, हमारे गंदे अखलाक को अच्छे अखलाक से तब्दील फरमा, कुर्ब और ताल्लुक के खास अता फरमा, हर गम को, परेशानी को, मुसीबत को आफियत से तब्दील फरमा, हलाल रोजगार अता फरमा, कर्ज के नजात अता फरमा, और या अल्लाह जुमला राहतें, खैरियत और आफियतें, रहमतें, राहतें, नेमतें हम सबको नसीब फरमा, हमारे इसमें बैठ